بسم الله الرحمن الرحيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين وعلى آله وأصحابه أجمعين، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اجتنبوا كثيرا من الظن إن بعض الظن إثم، ولا تجسسوا ولا يغتب بعضكم بعضا. صدق الله العظيم. آج کی جو مجلس ہے 11ویں مجلس ہے، آج کا عنوان ہے بدگمانی اور تجسس اور اس کا علاج. اس سے پہلے غیبت کے بارے میں تفصیل سے بات ہو چکی ہے، اب بدگمانی اور تجسس اس پر انشاءاللہ بات ہوگی. یہ بھی روحانی بیماریوں میں سے ایک بہت بڑی بیماری ہے. قرآن شریف کی یہ سورہ حجرات کی آیت ہے جو پڑھی گئی، بدگمانی اور تجسس ایسے گناہ ہے جن کو ہم گناہ سمجھنا ہی چھوڑ دیا ہے. بدگمانی اور تجسس ایسے گناہ ہے جن کو ہم گناہ سمجھنا ہی چھوڑ دیا ہے. حالانکہ قرآن کریم کی آیت صاف صاف ہے کہ دوسرے کے خلاف بدگمانی کرنا بھی حرام ہے، اور تجسس کرنا یعنی دوسروں کی ٹوہ میں لگنا کون کیا کر رہا ہے، تجسس کو کہتے ہیں. دیکھنا کون کدھر گیا، کس کے ساتھ بات ہوئی، پھر کہاں گئے، کیا ہوا، تو یہ تجسس، یہ کیا غلط کام کر رہا ہے، اس کی ٹوہ میں لگنا کہ کیا غلط کام کر رہا ہے، اور کیا، اور دوسرے کے عیب تلاش کرنا بھی حرام ہے، تجسس بھی حرام. قرآن کریم نے صاف لفظوں میں فرما دیا، تجسس سمجھ میں آ گیا نا، قرآن کریم نے صاف لفظوں میں فرما دیا، ولا تجسسو، دوسرے کی ٹوہ میں نہ لگو، دوسرے کے پیچھے نہ پڑو، بلکہ ہر شخص کو چاہیے کہ اپنے کام سے کام رکھے. ہر شخص کو چاہیے کہ اپنے کام سے کام رکھے، دوسرے کی فکر میں نہ پڑے. اسی طرح بدگمانی کرنا بھی حرام ہے. کسی کے پیچھے پڑنا حرام ہے، بدگمانی کرنا بھی حرام. کسی کے بارے میں اگر کوئی بات سامنے آئی ہے تو آدمی کو چاہیے کہ اس کے بارے میں نیک گمانی کرے، نیک گمانی کرے. حدیث شریف میں حضور اقدس صلی اللہ علیہ وسلم نے فرمایا، ظنوا بالمؤمنین خیرا، مؤمنین کے ساتھ نیک گمان رکھو. خامخواہ بلا وجہ بدگمانی کرنا کہ اس نے یہ کیا ہوگا، اس نیت سے کیا ہوگا، سمجھے، ایسے کیا ہوگا، یہ بدگمانی ہے جس کے بارے میں قرآن کریم نے فرمایا، ان بعض الظن اسم، بعض الظن اسم، کہ بعض گمان یعنی بعض گمان براہ راست گناہ ہوتے، ایسا کیا ہوگا، ایسا ہوا ہوگا، تو یہ سب گمان ہے نا، یہ گناہ ہوتا ہے. اور یہ تو ہم بہت سوچتے رہتے ہیں، کسی کا کچھ سے اسے اس کا مطلب یہ ہے، اس کا یہ کیا ہوگا. اللہ دیکھو، بہت بڑی بڑی بیماریاں ہیں. ابھی تک تو سمجھتے تھے کہ صرف غیبت ہی ہمارے اندر ہے، پتا چلا کہ ہم تو بدگمانی بھی بہت کرتے ہیں. और एक दूसरे के पीछे लगे रहते हैं, कौन क्या करता है, तजस्सुस भी करते हैं। ये सब काम नाजायज और हराम है। कुरान हदीस की नुसूस, नुसूस यानी आयत, इनके खिलाफ सरी है, साफ साफ बात है, इनमें शक व शुबा की गुंजाइश नहीं, क्योंकि बात कुरान से साबित। हाँ, और जो कुरान से बात हो तो जाहिर बात है वो जरूरी होता है, इससे बचना जरूरी है। तो फरमाया ये गुना माशरती खराबियां पैदा करने की जिम्मेदार है। इस गुना से क्या होता है, आपस में माशरत खराब होती है, आपस में रिश्तेदारियां खराब होती है, इस गुना से माशरत खराब होती है। माशरे में आपस में ना इत्तिफाकिया तोड़ होता है, ना चाकिया एक दूसरे से लड़ाइया, ये सब बदगुमानी और तजस्सुस से पैदा होती है, रिश्तेदारियों में, मियां बीवी में, और इस तरीके से सास बहू में, और इस तरीके से ये जितने भी रिश्तेदारियां हैं आपस में, इन सब में जो होता है ना लड़ाइया, ना इत्तिफाकिया तोड़, इस सब के से बदगुमानी और तजस्सुस से पैदा होता है। इसलिए ये दोनों बड़े गुनाह हैं और बहुत से फितनों की जड़ है, दोनों बड़े गुनाह हैं और बहुत से फितनों की जड़ है। हमारे माशरे में ये बहुत ही फैली हुई है, जिसकी वजह से आपस की रिश्तेदारियां बहुत खराब है, घरों के अंदर। एक तो दूर की रिश्तेदारी, जैसे चाचा हो, मामू हो, खाला हो, वो तो थोड़ा दूर है, लेकिन घर के अंदर मियां बीवी में, सास बहू में, भाइयों में, बहनों में, ये सब क्या है, तो बहुत से फितनों की जड़ है। लेकिन हमारा माशरा इन दोनों से भरा हुआ है, हर शख्स अपनी तरफ से दूसरे के बारे में एक गुमान कायम कर लेता है, फिर उस पर ऐसा यकीन कर लेता है जैसे उसने अपनी आंखों से उसे वो काम करते हुए देखा है, एक गुमान कायम कर लेते हैं और फिर उस पर यकीन, ऐसा यकीन कि नहीं इसने पक्की पक्की बात उसने किया है, ऐसा यकीन कर लेता, हालांकि देखा नहीं, तहकीक नहीं की है, लेकिन बस एक गुमान कायम हो गया कि हाँ ऐसा ही है जैसे उसने अपनी आंखों से उसे वो काम करते हुए देखा है। जरा इसी बात में, जरा सी बात में इल्म में आ गई, बस इस पर अपनी तरफ से मफरू मफरूजों का महल तामीर कर लेगा, यानी एक थोड़ी सी बात मालूम हुई थी, थोड़ी सी गलती की बात मालूम हो गई, उसके बाद क्या किया, उसके ऊपर तो एक बिल्डिंग तैयार कर ली, सोच सोच कर महल तैयार कर लिया, यानी अच्छा ऐसा हुआ है तो फिर यूं भी हुआ होगा, फिर यूं भी करेगा, ओहो। अब बात मिली थी एक तीन का एक जर्रा, और उसके ऊपर इतना बड़ा गुमान कर लिया, बदगुमानी, कि उसको पहाड़ बना दिया। अब देखो ये कितनी बुरी बात है, ऐसा लगता है जैसे कि उसको मरकर कब्र में जाना ही ना हो, हशर के मैदान गोया सामने ही ना हो, और अल्लाह को हिसाब और किताब ही देना ना हो, तो वही इंसान ऐसा कर सकता है। और वाकईतन आज हम भूल गए कि कब्र में हमें जाना है और वहां सवाल के जवाब देना है, जिसके सामने ये होगा तो वो ऐसा नहीं कर सकता है कि थोड़ी सी बात मालूम हुए तो उतनी ही रखो, उससे आगे के महल क्यों तैयार करते हैं, उसके ऊपर पता नहीं कितनी चीजें बदगुमानियां डाल देते हैं। याद रखे हमें एक दिन जाना है, अपनी मौत हमारे सर पर खड़ी है, कहीं दूर नहीं है, मौत सर पर खड़ी है, हुक्म होगा चले जाएंगे, उसके बाद क्या करोगे, अरे उसके बाद फिर जो कुछ दुनिया में किया है वो सब वहां पेश करना होगा, हशर के मैदान में छूट नहीं सकते, बदगुमानी की है वहां आएगी, कहा बताओ तुमने इसके बारे में ये सोचा था, कौन सी दलील थी, कैसे सोचा था, असल तो तिनका था और तुमने बना दिया जर्रे का पहाड़ बना दिया, बताओ उसका जवाब देना पड़े। अल्लाह अल्लाह, फिर मफरूजों को दूसरों की तरफ मंसूब कर देगा, एक तो तैयार करता है यानी दूसरी चीजें सोच सोच कर, फिर दूसरों की तरफ डाल भी दे कि उसने ऐसा किया होगा, फिर बाद में क्या होगा, फिर नहीं रहता, किया होगा नहीं रहता, बल्कि क्या है हो जाता है, किया है सब कुछ, यानी क्या क्या बदगुमाने डाल देती है, जो आप समझ सकते होगे। हर एक अपने अपने अंदर जरा देखे कि मैंने कैसी कैसी बातें एक दूसरे के बारे में क्या क्या कही है, देखा था थोड़ा सा और डाल दिया बहुत ज्यादा। अब कुरान की आयत में अजीब तरतीब है, ये सुनो। अल्लामा कुर्तुबी रहमतुल्लाह अलैह कुरान करीम की आयत में, या अय्युहल्लदीन आमनू इज्तनिबू कसीरम मिनज़्ज़न्नि इन बाज़ज़्ज़न्नि इस्मुन वला तजस्सुसू वला यग्तब बाज़ुकुम बाज़ा की तफसीर के तहत बयान फरमाते हैं कि इस आयत में अल्लाह ताला ने अजीब तरतीब कायम फरमाई। वो ये कि पहले तो ये फरमाए कि बदगुमानी मत करो, इज्तनिबू कसीरम मिनज़्ज़न्नि, बदगुमानी मत करो, यानी किसी शख्स के बारे में किसी बात का कोई करीना और शाइबा मालूम हो, कोई जर्रा भी मालूम हो, तो आप उसकी तहकीक किए बगैर उसके बारे में बदगुमानी करके बैठ गए, ये फैल तो हराम है। किसी के बारे में एक जर्रा भी मालूम हो तो उसकी तहकीक किए बगैर उसके ऊपर आगे की बातें चढ़ा पढ़ा कर मत बोलो, बल्कि ये हराम है, ये बदगुमानी नहीं करो। अब जो शख्स बदगुमानी कर रहा है, ये पहली ये आए कि बदगुमानी मत करो। अब जो शख्स बदगुमानी कर रहा है वो ये कहता है कि अच्छा आपने बदगुमानी को तो मना कर दिया कि बिला तहकीक के किसी के बारे में बदगुमानी न करो, तो अच्छा मुझे तहकीक करने की इजाजत दे दो। तो पहले तो फरमाया बदगुमानी मत। अब दूसरा आदमी कहता है कि ठीक है, आप कहते हैं कि तहकीक कर, तो ठीक है, एक सवाल पैदा होता है कि फिर मुझे तहकीक करने की इजाजत दे दो ताकि मैं तहकीक करूं, क्या है उसने ये गुना किया या नहीं, ये ऐब उसके अंदर मौजूद है या नहीं। तो अब दूसरे मरहले में, तो दूसरे मरहले में यानी दूसरी मरतबा जो आए, जब आगे जाओ तो आगे फरमाया कुरान करीम ने हुक्म दे दिया कि वला तजस्सुसू, आगे क्या फरमाया, वला तजस्सुसू, यानी अगर तुम किसी के गुनाह की और ऐब की तहकीक करना चाहते हो तो तुम्हें इस तहकीक की भी इजाजत नहीं है। अल्लाह अकबर, कितनी बड़ी बात है, फरमाया तहकीक भी मत करो। ये तहकीक करने जाओगे ना तजस्सुस से, फिर बहुत बड़े बड़े झगड़े पैदा होते हैं। अरे उस पर अच्छा गुमान करते जाओ, और अगर वो होगा तो उसके लिए दुआ करते जाओ, अल्लाह से हिदायत की मांगते जाओ, बाकी तहकीक करने जाएंगे तजस्सुस होगा, और तजस्सुस से फिर और ज्यादा दूरी पैदा होती है, जो मोहब्बत थी वो भी खत्म हो जाती है। यानी अगर तुम किसी के गुनाह की और ऐब की तहकीक करना चाहते हो तो तुम्हें इस तहकीक की भी इजाजत नहीं है, इसलिए कि तुम्हें उसके गुनाहों की क्या पड़ी है कि तुम उसकी फिक्र में लग गए कि उसने ये गुनाह किया है या नहीं, तुम्हें क्या पड़ी, छोड़ दो। जो कुछ वो कर रहा है उसका जवाब अल्लाह ताला ने यहां वो देगा, तुम्हें इसकी तहकीक की क्या जरूरत है, इसलिए तजस्सुस करना मना है, वला तजस्सुस आ गया ना। बहुत अजीब तरतीब है, पहले तो बदगुमानी मत करो जब तक के तहकीक न कर लो, तो फिर सवाल पैदा होता है कि चलो हम तहकीक कर ले, तो आगे उसका जवाब आया कि वला तजस्सुस, तहकीक भी मत करो, उसके पीछे क्यों पड़ते हो, वो बात को यहां से सुनी वहां से उड़ा दो, खत्म कर दो, उसको बात आगे नकल ही मत करो, अपने काम में लगे रहो। तो देखा, हाँ तहकीक करो ज मत, वरना वरना वो भी ज्यादा नुकसान देगा, तजस्सुस पे जाएंगे तो क्या होगा, बहुत बहुत नुकसान, उसका नुकसान अभी आपको पता नहीं है, उसका नुकसान पता नहीं है, बोले इसमें क्या होगा, हम तहकीक तो कर रहे हैं। भाई तहकीक कहाँ करना है, जिससे कोई मामला हो कुछ हो तो ठीक है, लेकिन जिससे कोई अजनबी की बातें आ रही है, अब उससे हमें क्या मतलब, जिससे हमें ना कोई मामला करना है तो उसकी उसकी तहकीक मना ही कर दिया, तो उसके लिए तो इजाजत है, वो तो उसके लिए तो सारी चीजें हैं, معاملات کرنا ہو تو ٹھیک ہے کہ نہیں نہیں جو انہوں نے بات کہی تھی وہ بات صحیح ہے یا غلط ہے آپ نے دیکھ لیا. تجسس اور تحسس, ارے ایک بات تو اس لیے تحقیق کرنا کس نیت سے, ایک نیت تو یہ بھی ہو سکتی ہے کہ میرے تک یہ بات آئی ہے اور لوگ مجھ سے پوچھیں گے فلاں کے بارے میں, بھائی آپ اس کے بارے میں کیا کہتے ہو کیونکہ مجھے پتا ہے, تو پھر میں اب اس کی پوری تحقیق کر رہا ہوں اس لیے تاکہ حقیقت واضح کر دوں لوگوں کے سامنے کیونکہ لوگوں کا اعتماد مجھ پر ہے, تو پھر میں اس کی تحقیق کروں گا اور اس کی کیا حقیقت ہے, کتنا سچ ہے کتنا جھوٹ ہے. اب میرے لیے وہ تحقیق کرنے میں کوئی حرج نہیں ہے, تاکہ لوگ کچھ پوچھیں گے کوئی معاملات کے لیے, کسی اور چیز کے لیے, یا ہم کس طرف جاوے کیا ہے کیا نہیں, تو پھر اس کو سمجھانے کے لیے ہمیں کہہ سکتے ہیں یہ. ہاں تو پھر ایسے لوگوں کو جو مطلب عالم ہو, جیسے ایک عالم ہے, اب کیا برائی چل رہی ہے تو اس عالموں کو تحقیق کرنا ضروری ہے تاکہ اس برائی کو ختم کر سکے, اس کے مطابق پھر بات کر سکے کہ لوگوں میں کیا بیماریاں ہیں, تاکہ عوام کے اندر جمعہ کے دن لوگوں کو اس مسائل کو سمجھا سکے, تو وہ چیز اس کے لیے ٹھیک ہے. لیکن جس کے کچھ بھی نہیں ہے اور خامخواہ کی تحقیق کر رہا ہے کہ نہ اس کو کچھ سمجھانا ہے نہ اس کو کسی کو بتانا ہے, تو اب وہ منع ہے, وہ تجسس ہو جائے گا. اب دیکھو ایک ہوتا ہے تجسس اور ایک ہوتا ہے تحسس میں فرق. حدیث شریف میں حضور اکرم صلی اللہ علیہ وسلم نے اس کے لیے دو لفظ استعمال فرمائے, فرمایا ولا تجسسو ولا تحسسو, نہ تجسس کرو اور نہ ہی تحسس کرو. تجسس کے معنی وہ ہے جو اوپر بیان کی, یعنی انسان اس فکر میں پڑے کہ دوسرے کا عیب مجھے معلوم ہو جائے, چاہے اس کے لیے کوئی بھی طریقہ اختیار کرے. اور تحسس کے معنی وہ ہے جس کو اردو میں کنسوئے لینا کہتے ہیں, کنسوئے لینا یعنی کسی کی راز کی بات چپکے سے سننے کی کوشش کرنا, کہتے ہیں کنسوئے یعنی کنسوئی, کنسوئی کنسوئی لینے, کانوں سے کان لگا کر کسی کی بات کو سننا, ان کو پتا بھی نہیں چلے, تو اس کو کہتے ہیں کنسوئی, کان لگا کر سننے کو کنسوئی کہتے ہیں. یعنی کسی کی راز کی بات کوئی دو کر رہے ہے اور چپکے سے تم کہیں دور سے سننے کی کوشش کرنا, وہ چھپانا چاہتا ہے اور یہ سننے کی کوشش کر رہا ہے, تو اس کو کہتے ہیں تحسس. اس حدیث میں حضور اقدس صلی اللہ علیہ وسلم نے تجسس اور تحسس دونوں کو حرام قرار دیا, حرام تحسس. اور یہ بھی بیماری بہت ہے کہ کیا کر رہے ہیں, بعض مرتبہ کوئی سو رہا ہوتا ہے اور یہ سمجھتے ہیں کہ یہ سو رہے ہیں اور آپس میں بات چیت کر رہے ہیں, اور سونے والا حالانکہ جاگ رہا ہوتا ہے ان کی باتیں پوری پوری سن رہا ہوتا ہے, اور وہ سوچتا ہے کہ مجھے مل جائے ساری باتیں, تو یہ تحسس ہے. اس کو چاہیے کہ وہ بتا دے کہ بھائی آپ بات کر رہے ہو, میں جاگ رہا ہوں, میں ساری باتیں سن رہا ہوں, اگر آپ کو کرنی ہے تو کرو ورنہ باہر چلے, بتا دینا چاہیے. آج تو بولے یار بہت راز کی باتیں مل گئی ہے اور باہر جا کے پھر سب کو خبر کر دیں گے, ارے تمہیں پتا ہے کیا ہوا, ارے پھر سب سننے کے لیے بھی کھڑے ہو جائیں گے. جی تجسس کیوں حرام ہے, کیوں حرام قرار دے دیا؟ اس لیے کہ تجسس کرنا یا تحسس کرنا اس بات کی علامت ہے کہ انسان اپنے عیب سے بے خبر اور بے فکر ہے, یہ اس بات کی علامت ہے کہ انسان اپنے عیب سے بے خبر اور بے فکر ہے. اگر اسے اپنے عیب کی فکر ہوتی تو کبھی دوسرے کے عیوب کی تجسس میں نہ پڑتا. جس آدمی کے خود پیٹ میں درد ہو رہا ہو, وہ اس درد سے بیتاب اور بے چین ہو, کیا اس کو یہ فکر ہوگی کہ فلاں کو نزلہ ہے یا نہیں ہے, فلاں کو کھانسی ہے یا نہیں ہے؟ اس لیے کہ اس کو تو اپنی فکر پڑی ہوئی ہے, وہ اپنے درد سے بے چین ہے. جب تک اس درد سے اس کو سکون نہ مل جائے, وہ اس وقت تک دوسرے کی طرف کیسے دیکھے گا؟ اس درد سے, کیونکہ جس کو اپنے پیٹ میں درد ہے وہ خود بے چین ہوگا, وہ کسی کی طرف دیکھے گا بھی نہیں کون کیا کرتا ہے. तो जिसको अपने ऐब की फिक्र, अपने कब्र के सवाल की फिक्र, अपने हशर के मैदान में जवाब देने की फिक्र होगी, तो फिर वो दूसरों की तरफ देखे, भाई कौन क्या कर रहे, छोड़ो उसको करने दो, हमारा उससे क्या मतलब। जी, ताल्लुक रखना है, लेकिन किसी के पीछे सुनना, उसके पीछे बैठना, उसकी तहकीक करना, ये छोड़ दो। हमारा हमारा जो मतलब है या हमारे जो काम है उससे वो काम करते जाओ, बाकी काम छोड़ो। अपने अयूब की फिक्र करो। अगर हम लोगों को अपने ऐब की फिक्र हो जाए कि अल्लाह ताला के यहां जाकर मेरा क्या अंजाम होना है, आखिरत में मेरा क्या हाल होगा, जब ये फिक्र पैदा हो जाए तो फिर दूसरे की तरफ निगाह पड़ ही नहीं सकती। जब ये फिक्र हो जाए तो दूसरे की तरफ निगाह पड़ ही नहीं सकती। बहादुर शाह जफर मरहूम फरमाते हैं, थे जब अपने अयूब से बेखबर, थे जब अपने अयूब से बेखबर, रहे देखते औरों के ऐबो हुनर, पड़ी अपनी बुराइयों पर जो नजर, तो निगाह में कोई बुरा न रहा। जब अपनी बुराइयों पर नजर पड़ी तो फिर निगाह में कोई बुरा न रहा। जब तक अपनी बुराइयों से बेखबर थे उस वक्त तक ये हाल था कि कभी उसकी तरफ देख रहे हैं, कभी इसकी तरफ देख रहे हैं और उन्हीं को बुरा समझ रहे हैं, लेकिन जब अपने अयूब पर निगाह पड़ी तो कोई बुरा न रहा। आइए, वाकई यही है, इस्लाह नाम है उसी का, कि जो आज तक हमारी नजर दूसरों के अयूब पर है, जब इस्लाह कराने शुरू कर देंगे तो उसकी अलामतों में से एक अलामत ये होगी कि फिर अपने अयूब हमें नजर आने शुरू हो जाएंगे, तो समझो कि कुछ असर हो रहा है और दूसरों से हमारी नजर हट जाएगी। हजरत थानवी रहमतुल्लाह अलैह की हालत उनको देखो जरा, जिन लोगों को अल्लाह ताला अपने अयूब की फिक्र अता फरमाते हैं उनको तो सारी दुनिया अच्छी नजर आती। जैसे पहले भी किस्सा गया, हकीमुल उम्मत हजरत मौलाना अशरफ अली साहब थानवी रहमतुल्लाह अलैह, जो इस सदी के मुजद्दिद थे, मुजद्दिद थे, वो फरमाते हैं, मैं तमाम मुसलमानों को अपने आप से हालन और तमाम काफिरों को अपने आप से मालन अफजल समझता हूं। हजरत थानवी फरमाया मुसलमानों से भी, मुसलमानों को भी और काफिरों को मालन अफजल समझता हूं। क्या मतलब समझो जरा, यानी मुसलमान तो सारे के सारे इस वक्त भी मुझसे अफजल है। हजरत थानवी फरमा रहे हैं, मुसलमान तो सारे के सारे इस वक्त मुझसे अफजल है और काफिरों को भी आइंदा के एतबार से अफजल समझता हूं। क्यों? कि अभी तो नहीं, लेकिन आइंदा के एतबार से अफजल इसलिए समझता हूं, हो सकता है कल उठ के ये तोबा कर ले और मुसलमान बन जाए और मेरे से अच्छे बन जाए, ये हो सकता है। इसलिए फरमाया माआलन, यानी अभी तो नहीं, अभी तो काफिर है, लेकिन आइंदा के लिए उनको तोबा की तौफीक हो सकती है, तो फरमाया मैं उनको भी अफजल समझता हूं आइंदा के एतबार। मैं उनको, जब इतने बड़े आदमी का यह हाल है तो हमा शुमा किस शुमार कितार में है, तो हम लोग फिर कहां पर है। हजरत थानवी कह रहे है कोई जुमला, अरे रोजाना अपनी जबान से कहना चाहिए, ए अल्लाह मैं तो बिगड़ा हुआ हूं, सारे लोग अच्छे हैं, मैं तो बुरा हूं, सारे लोग मेरे सच्चे हैं। कभी कभी जबान में ऐसे कहा करो और उस वक्त अपने ऊपर नजर भी रखो, ए अल्लाह मैं तो काम को बिगाड़ने वाला हूं, ये सारे के सारे काम अच्छा करने वाले, मैं इस वक्त सबसे बुरा हूं और जितने हमारे ईमान वाले भाई हो मेरे से अफजल है। ऐसे जबान से कभी कभी ये भी जिक्र करो, ये भी एक जिक्र है। तो फरमाया जिसको अल्लाह ताला अपने अयूब की फिक्र अता फरमाते वो सारी दुनिया को अपने से अफजल समझता और दूसरे दूसरों के अयूब की फिक्र में नहीं रहता। लिहाजा अपनी फिक्र करो कि तुम कहाँ जा रहे हो, क्या अमल कर रहे हो, क्या क्या ऐब तुम्हारे अंदर मौजूद है, क्या क्या खराबियां तुम्हारे अंदर पाई जाती है, उनको दूर करने की फिक्र करो। दूसरों की फिक्र करना, दूसरों का तजस्सुस करना, उनकी टोह में लगना, दूसरों के बारे में बदगुमानी اور غیبت کرنا حرام ہے حرام، اور اس کے ذریعے ہم اپنی دنیا بھی خراب کر رہے ہیں اور آخرت بھی خراب کر رہے ہیں. اللہ تعالی ہم سب کو اپنے فضل و کرم سے ان برائیوں سے محفوظ رہنے کی توفیق عطا فرمائے، آمین. اب بہرحال اس بدگمانی اور تجسس کے بارے میں حضرت والا کے ملفوظات ہیں. بدگمانی اور تجسس کے بارے میں حضرت والا کی بات سنو، فرمایا کہ بدگمانی تکبر سے پیدا ہوتی ہے، بدگمانی تکبر سے پیدا ہوتی ہے، مذموم بدگمانی وہ ہے جو خود لائی جائے. بری یعنی کون سی بدگمانی بری ہے اور کون سی بدگمانی بری نہیں ہے، یہ سنو، یہ سمجھانا چاہتے. مذموم بدگمانی، بری بدگمانی وہ ہے جو خود لائی جائے، اور باقی جو وسوسہ خود آئے وہ مذموم بدگمانی نہیں. ایک تو وسوسہ آ گیا، کسی کو کہاں جاتے ہوئے دیکھ لیا، او ہو، فوراً دل میں آ گیا، ارے یہ تو ایسے ہے اور یہ مولانا اس جگہ پر ہے، اب بدگمانی آ گئی، لائے نہیں تھے وہ دیکھتے ہی آ گئی، اور یہ شخص تو ایسا ہے اور یہ ادھر کیسے. تو یہ ہے بدگمانی کوئی بھی عمل کرنے سے، اور ایک تو خود بخود لائی جائے، تو لائی جائے یہ بری ہے جو آ جاتی ہے اچانک، تو فرمایا یہ بری نہیں جب تک اس پر عمل نہ ہو، بری نہیں ہے جب تک اس پر عمل نہ ہو. اور عمل کی صورت کیا ہے؟ یہ ہے کہ یا دل سے اس پر اعتقاد جازم کر لے، یعنی یقین کر لے کہ ہاں ایسا ہی ہے، یا زبان سے کسی کے سامنے اس کا تذکرہ کر دے، فلاں شخص کو میں نے یہاں یہاں دیکھا تھا، تو یہ اس کا تذکرہ کر دے. جب تک وسوسے پر عمل نہ ہو اس وقت تک نہ اس پر مؤاخذہ ہے نہ وہ مضر ہے. اس لیے دیکھو وسوسہ یہ تو انسان کی فطرت ہے، یہ تو آئے گا ہی، اس کو کوئی روک نہیں سکتا. ایک اللہ والے تھے نا، اب ان کے کئی مریدین تھے، اب انہوں نے کھڑے کھڑے پانی پی لیا، بھائی پانی منگوایا اور کھڑے کھڑے پانی پیا. اب ظاہر بات ہے کھڑے کھڑے پانی پیا، اب ان کے جو مریدین ہیں اور دوسرے لوگ دیکھنے والے ہیں، اب بدگمانی ہوگی کہ نہیں ہوگی؟ ضرور ہوگی. یار کمال ہے، اتنے بڑے اللہ والے اور کھڑے کھڑے پانی پیتے ہیں، بدگمانی آ ہی گئی، اب اس کو تم روک ہی نہیں سکتے، ایک روک نہیں نہیں سکتے. ہاں اب یہ آنا برا نہیں، یہ آ گئی ہے، اب اس کو اگر دوسرے کے سامنے بول دیا ارے یہ اللہ والے، یہ تم کو تو میں نے کھڑے کھڑے پانی پیتے دیکھا، بس اب یہ برا ہو گیا. یا دل میں لگا نہیں نہیں یہ ہے ہی نہیں، یہ ضرور جان بوجھ کر انہوں نے کھڑے ہو کر پانی پی، ان کو سنت کی عادت ہی نہیں ہے، یہ تو یہ یقین کر لیا تو بھی برا. اور اگر نکالنے کی کوشش کرے نہیں ان کو کوئی مجبوری ہوگی، کوئی پریشانی ہوگی، کچھ نہ کچھ ہوگا، ورنہ یہ کھڑے ہو کر پانی پی ہی نہیں سکتے. اندر اندر اگر ایسا کر رہے ہیں تو پھر چلی جائے گی. جی تو فرمایا ایک شخص کے طرز عمل سے، دیکھو مثال بھی دے دی، اب دیکھو کہنا ایک شخص کے عمل سے اس کے بارے میں آپ کو کچھ شبہ ہو اور دل میں وسوسہ آیا کہ معلوم ہوتا ہے کہ اس نے فلاں کام کیا ہوگا. اگر دل میں وسوسہ خود بخود آیا، خود بخود دل میں شبہ پیدا ہوا، تو اس پر کوئی گناہ نہیں. کیوں؟ کہ اس میں آپ کو اختیار کو، آپ کے اختیار کو کوئی دخل نہیں. مثلاً اب مثال کے طور پہ دوسری مثال بتا رہے، مثلاً رمضان کے دن میں آپ نے ایک شخص کو ہوٹل سے نکلتے دیکھا، رمضان کے دن اور آپ نے ایک شخص کو ہوٹل سے نکلتے دیکھا، آپ کے دل میں خیال آئے گا کہ ایسا معلوم ہوتا ہے کہ اس نے روزہ توڑا ہے یا اس نے روزہ نہیں رکھا ہے. اب یہ جو خیال دل میں خود بخود پیدا ہوا ہے یہ کوئی گناہ نہیں، کیونکہ یہ تو ہوگا. البتہ آدمی کو چاہیے کہ حتی الامکان اس کے اس عمل کو صحیح محمل پر محمول کرے، یعنی اس کو صحیح یعنی تاویل کرے، نہیں نہیں یہ ہوٹل میں گیا ہوگا کچھ ملنے کے لیے، کچھ لینے کے لیے، کچھ بولنے کے لیے، یا کوئی آرڈر دینے کے لیے گیا ہوگا، ہو سکتا ہے. ہم اس کو کچھ نہ کچھ صحیح کریں. مثلا نہیں کہ یہ شخص جو ہوٹل سے نکل رہا ہے شاید یہ اپنے بیمار کے لیے کھانا خریدنے گیا ہوگا، یا کسی آدمی سے بات کرنے کے لیے ہوٹل کے اندر گیا ہوگا، یہ احتمالات بھی موجود ہے. لہذا دل میں ان बातों को, इन तावील को पैदा करे कि शायद ऐसा हुआ हो, शायद ऐसा हो। ज्यादा तहकीक में पढ़ने की हम मुकल्लफ नहीं है, हमें ज्यादा इसकी तहकीक नहीं करनी चाहिए, दिल को समझाना चाहिए। तो समझ में आ गई, तो ये चीज। लिहाजा खुद ब खुद दिल में जो ख्याल आया था, खुद ब खुद दिल में जो ख्याल आया था वो गुना नहीं, इस पर मुआखजा भी नहीं, पकड़ भी नहीं। लेकिन अगर दिल में जो ख्याल पैदा हुआ था उस पर आपने पहले यकीन कर लिया कि ये साहब होटल में रोजा तोड़ने के लिए दाखिल हुए थे और खाना खाकर बाहर आए हैं, उसका यकीन कर लिया और दूसरे एहतिमालात की तरफ ध्यान नहीं गया और कोई तावील आपने नहीं की, और फिर उससे आगे बढ़कर ये किया कि दूसरे के सामने बयान करना शुरू कर दिया कि मैंने खुद उसको रोजे में खाते हुए देखा, हालांकि खाते हुए नहीं देखा, होटल से निकलते हुए देखा है, और फिर बयान क्या करते हैं, मैंने उसको खाते हुए देखा, हालांकि उसने सिर्फ ये देखा था कि वो शख्स होटल से निकल रहा था, खाते हुए नहीं देखा था, लेकिन दूसरे के सामने इस तरह बयान कर रहा है जैसे खुद उसने खाते हुए देखा था, और 100% यकीन के साथ दूसरों से कह रहा है कि ये शख्स रोजाखोर है, ये रोजा नहीं रखता है, ये बदगुमानी हराम और नाजायज है। कितने सारे गुना हो जाते इसके अंदर, एक तो झूठ भी हो जाता है, गिबत भी हो गया, बदगुमानी भी हो गई, कितने हराम काम हो गए। हाँ, इसलिए हजरत वाला फरमाते हैं कि दिल में खुद बखुद किसी के बारे में कोई गुमान पैदा हो जाना ये कुछ गुना नहीं, लेकिन इस गुमान पर 100% यकीन कर बैठना, फिर उस यकीनी अंदाज में उसका तस्करा करना गुना है। इसलिए हजरत फरमाते हैं मजमूम बदगुमानी वो है जो खुद लाई जाए, बाकी जो वसवसा खुद आए वो मजमूम बदगुमानी नहीं, यानी बुरी नहीं, जब तक उस पर अमल न हो। और अमल की सूरत यह है कि या दिल से उस पर यकीन कर ले कि पहले सिर्फ गुमान था, फिर उस गुमान को यकीन से तब्दील कर दिया, या जबान से किसी के सामने उसका तस्किरा कर दे, तो ये बुरा जी। अल्लाह अकबर। बदगुमानी के दो दर्जे हैं, अब सुनिए, बदगुमानी के दो दर्जे हैं, दो दर्जे हुए। एक दर्जा गैर इख्तियारी है, वो ये कि अपने किसी अमल के बगैर दिल में किसी की तरफ से कोई गुमान पैदा हुआ, अल्लाह ताला के यहाँ उस पर कोई पकड़ नहीं है। और दूसरा दर्जा इख्तियारी है, वो ये कि जो गुमान दिल में पैदा हुआ उस गुमान को लेकर बैठ गया और उससे मुख्तलिफ बातें निकाल रहा है और उस पर यकीन कर रहा है, या उसका तस्करा दूसरों के सामने कर रहा है। एक इख्तियारी और एक गैर इख्तियारी। ये दूसरा दर्जा हराम है, उससे बचना जरूरी है। इख्तियारी और गैर इख्तियारी लफ्ज समझना, ये आगे बहुत काम आएगा पूरे सबकों के समझने के लिए। इख्तियारी और गैर इख्तियारी, तो बदगुमानी के दो दर्जे निकले। एक गैर इख्तियारी है, किसी के अमल को देखते ही दिल में कुछ गुमान हो गया, और एक इख्तियारी है कि उसके ऊपर बैठकर बजाय उसको निकालने के, उस पर बैठकर और पता नहीं क्या क्या उस पर सोच सोच कर उसको फिर दूसरों के सामने बयान शुरू कर दिया, तो ये हराम है, ये बुरा है। आगे हजरत वाला ने बदगुमानी का इलाज बयान फरमाया कि जब किसी से बदगुमानी पैदा हो जिसका मंशा किब्र है, तो अपने अयूब को पेशे नजर कर लिया करो। बदगुमानी का इलाज बताया, इलाज क्या है कि जब किसी से बदगुमानी पैदा हो, और बदगुमानी की वजह क्या है, किब्र है, तो अपने अयूब को पेशे नजर कर लो, कि अपने ऐब को देखना शुरू कर दो, ये उसका इलाज है। यानी दूसरे के बारे में दिल में बुरा गुमान आया और दिल में बुरा ख्याल आया, बदगुमानी पैदा हुई, अगरचे वो गैर इख्तियारी होने की वजह से कोई गुना नहीं, लेकिन ये गैर इख्तियारी बदगुमानी भी अगर दिल में ज्यादा देर जमी रहेगी, दिल में ज्यादा देर जमी रहेगी तो गुनाह के अंदर मुब्तला कर देगी। तो गुनाह के अंदर मुब्तला कर देगी, यानी ये बदगुमानी अगर दिल में ज्यादा देर जमी रहेगी तो गुनाह के अंदर मुब्तला कर देगी, या तो दिल में यकीन पैदा कर देगी या दूसरों के सामने उसका तस्करा कर देगी। दिल में यकीन पैदा कर देगी या दूसरों के सामने उसका तस्करा कर दे करा देगी, इसलिए उसके इलाज की भी फिक्र करनी चाहिए। दिल ना अंदर भारेपन महसूस तो उसके इलाज की फिक्र भी करनी चाहिए। इसकी मिसाल ऐसी है जैसे एक चिंगारी, इसकी मिसाल ऐसी है जैसे एक चिंगारी आग पर गिर पड़ी और आपने उसको बुझाया नहीं तो चिंगारी किसी भी वक्त शौला बन जाएगी। चिंगारी गिर कर और फिर उसको बुझाया नहीं तो क्या करेगी, वो ऐसा ऐसा जलते 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 एक बड़ी आग बन जाएगी। इसी तरह गैर इख्तियारी गुमान का भी इलाज करना जरूरी, गैर इख्तियारी है, वो एक चिंगारी आ गई, अब वो अगर उसको बुझाया नहीं, अच्छा गुमान नहीं किया है, तो अब वो गुमान जो बदगुमानी है वो आहिस्ता आहिस्ता बहुत बड़ी बन जाएगी। इसी तरह गैर इख्तियारी गुमान का भी इलाज करना जरूरी है, वो इलाज ये है कि अपने अयूब को पेश नजर कर ले, अपने अयूब को पेश नजर कर ले कि मेरे अंदर तो फुला फुला ऐब है, तो दूसरे दूसरे को तू दूसरे को क्या देखो, तो दूसरे को क्या देखो और उसके बारे में क्या गुमान करो, मेरी हालत खुद खराब है, मेरे अंदर फुला ऐब है, मेरे अंदर फुला ऐब है, लिहाजा अपने अयूब की इस्तेजार करने से ये बीमारी रफ्ता रफ्ता खत्म हो जाएगी। अपने उयूब के इस्तेजार करने से बीमारी रफ्ता रफ्ता खत्म हो जाएगी। अल्लाह अकबर। आगे हजरत वाला ने फरमाया, बदगुमानी तजस्सुस गीबत, बदगुमानी तजस्सुस गीबत, इन सब का मंशा किब्र है। ये बीमारी पैदा होती है किब्र से, बल्कि मुतकब्बिर की गरज पूरी तरह गीबत ही से हासिल होती है। बदगुमानी और तजस्सुस सब उसी की मुकद्दमात है। अगर कोई शख्स तजस्सुस और बदगुमानी करे, कोई शख्स तजस्सुस और बदगुमानी करे मगर गीबत न करे तो उसका मकसद हासिल न होगा, इसलिए वो बदगुमानी और तजस्सुस को भी तर्क कर देगा। बस गीबत सबसे अशद्द है, क्योंकि बदगुमानी जो है ना अगर उसको न निकाला तो बाद में गीबत पे तब्दील हो जाती। तजस्सुस तुमने तहकीक तो कर ली, फुला 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 ये है, अब जाहिर बात है तहकीक कर ली अंदर अंदर है तो ये बदगुमानी है, लेकिन अगर उसको तुमने बाहर कह दिया किसी को बस ये गीबत हो गई, तो तजस्सुस भी हुआ गीबत भी हुई, बदगुमानी भी हुई गीबत भी हुई और साथ साथ में तीसरा गुना किब्र भी हुआ। यानी तीनों बीमारियां बदगुमानी तजस्सुस और गिबत ये सब एक और बीमारी से पैदा होती है, वो है अपने आप को बड़ा समझना। अपने आप को बड़ा समझना, जब आदमी अपने आप को बड़ा समझता है तभी दूसरों से बदगुमान होता है, तभी दूसरे की टोह में लगता है कि उसका कोई ऐब मेरे हाथ में आ जाए और तभी उसकी गिबत करता है, और असल इन तीनों में से गिबत है। मुतकब्बिर को असल मजा तो गीबत करने में आता है, लेकिन गीबत की तमहीद के तौर पर वो मुतकब्बिर बदगुमानी और तजस्सुस को इस्तेमाल करता है कि जब मैं बदगुमानी और तजस्सुस करूंगा तो उसके नतीजे में गीबत करने का मौका मिलेगा, क्योंकि गीबत करने के लिए बदगुमानी के बगैर गीबत होती नहीं है भाई, गीबत कर कैसे करेगा, तजस्सुस के बगैर गीबत होगी नहीं, तो पहले तजस्सुस करोगे फिर गिबत करोगे ना। अब तुम्हारे पास कोई मालूमात ही नहीं है तो तुम क्या दोगे लोगों को, तो मालूमात पहले हासिल करना है, तो गिबत के रास्ते से तजस्सुस के रास्ते से एक इल्म मिला और उसको बाहर जाकर दिया है, तो अब वो इल्म बुरा लिया है उसको बाहर निकालोगे तो गिबत बन जाता है। और असल में इन तीनों में से गिबत है, मुतकब्बिर को असल मजा तो गिबत करने में आता है। بدگمانی اور تجسس کروں گا تو اس کے نتیجے میں غیبت کرنے کا موقع ملے گا، لہذا بدگمانی اور تجسس غیبت کے مقدمات میں ہیں، کیونکہ تجسس کے نتیجے میں کوئی عیب ظاہر ہوگا تو اس کو لوگوں کے سامنے بیان کروں گا، اور بدگمانی کے نتیجے میں کوئی عیب دل میں آئے گا تو اس کو لوگوں کے سامنے بیان کروں گا، لہذا آخری نتیجہ تو غیبت ہے جو متکبر کی اصل غرض ہے. ایسا آدمی ملنا مشکل ہے جو بدگمانی کرے اور تجسس بھی کرے. ایسا آدمی ملنا مشکل ہے کہ جو بدگمانی کرے اور تجسس بھی کرے لیکن پھر آگے غیبت نہ کرے، ایسا نہیں مل سکتا آپ کو. نہ کیونکہ وہ بدگمانی اور تجسس اسی لیے کر رہا ہے کہ وہ غیبت کا مزہ لینا چاہتا ہے، اصل مقصود تو غیبت ہے. یہ بدگمانی اور تجسس تو درمیان کے آلے اور واسطہ ہے، اسی لیے جن کو اسٹوری ماننے کا بہت شوق ہوتا ہے اور جو بڑی مجلسوں میں بیٹھتے ہیں اسٹوریاں مارتے ہیں تو اسٹوری ماننے والے زیادہ تر تجسس اور بدگمانی کرتے ہیں، کیونکہ وہ باہر سے نئی نئی باتیں لائیں گے. بولے آج رات میں بیٹھنا ہے تو کیا بات کریں گے، فون پہ بات کرنا ہے تو آج کی تازہ خبر کیا ہے، تو وہ تازہ خبر کے نام سے سنی سنائی بات کو شروع کر دیتے ہیں. اسی لیے کر رہا ہے کہ وہ غیبت کا مزہ لینا چاہتا ہے، اصل مقصود تو غیبت ہے. تو لہٰذا ان سب بیماریوں میں سب سے زیادہ اشد اور قابل توجہ بیماری غیبت ہے. اگر غیبت چھوٹ گئی تو پھر بدگمانی اور تجسس آسانی سے چھوٹ جائے گی. آگے حضرت والا نے فرمایا، بدگمانی میں گناہ کا درجہ تو وہ ہے جس کا ذہن میں یقین راسک ہو. گناہ کا درجہ تو اگر راسک نہ ہو تو مضر نہیں، یعنی یقین نہ ہو، مگر علاج اس کا بھی ضروری ہے. وہ یہ کہ اپنے عیوب کو پیش نظر رکھے، پھر اگر علاج کے بعد کچھ اثر رہے تو وہ مذموم نہیں. علاج ہونے کے بعد بھی اگر اس کا اثر ہے، بار بار ہمیں مار رہا ہے، تو پھر اس کی فکر مت کرو، وہ برا نہیں. یعنی بدگمانی میں گناہ اس وقت ہے جب اس بدگمانی پر یقین کر لے، لیکن اگر یقین نہ کرے بلکہ محض احتمال کے درجے میں دل کے اندر موجود ہے کہ شاید اس نے ایک کام کیا ہو تو مضر نہیں. اس غیر اختیاری احتمال پر گناہ بھی نہیں. مثلا رمضان میں کسی کو دن میں ہوٹل سے نکلتا ہوا دیکھا تو دل میں خیال آیا کہ شاید اس نے روزہ توڑ دیا ہو، لیکن اس پر یقین نہیں کیا، یہ مضر تو نہیں، لیکن علاج اس کا بھی ضروری ہے، کیونکہ یہ خیال ابھی چنگاری کے درجے میں ہے، ابھی آگ نہیں بنی، لیکن کسی بھی وقت یہ آگ بن کر تمہیں خاک کر دے گی. لہذا اس کا بھی علاج کرے. وہ یہ کہ اپنے عیوب کو پیش نظر رکھے. البتہ علاج کے بعد اب بھی تھوڑا بہت بدگمانی کا خیال دل میں آتا ہے تو مذموم نہیں، کیونکہ یہ اختیار سے باہر ہے. اللہ تعالی ہم سب کو دین پر صحیح طور پر عمل کرنے کی توفیق عطا فرمائے. آمین آمین. مراقبہ کر لیں.